आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउतको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
कैलाली कञ्चनपुरका छाडा पशु चौपाया व्यवस्थापनका लागि कृत्रिम गर्भाधान गरी पहाडमा बाँड्ने योजना बन्दै 3 वर्ष व्यवस्थापनका लागि 7.5 करोड बजेट प्रस्ताव।
कालोबजारी गर्नेलाई कारवाही गरेरै छोड्ने प्रतिबद्धता गर्दै वाणिज्य आपूर्ति राज्य मन्त्री कर्णबहादुर विक मध्यपश्चिमतिर अनुगमन रोक्नु उपभोक्ताको हित विपरीत भएको गुनासो।
दशैं सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चहल पहल बढ्दै तर तराईका बजारमा भने खासै चहल पहल भएन।
र अबको राजनीति विकास र समृद्धिका लागि गरिनुपर्ने पूर्व मन्त्री रमेश लेखकको भनाई, आफू प्रतिनिधि सभाका लागि लड्ने घोषणा।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू,
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality। घरमा स्वाद दुई एउटै स्वादको खाना पनि कति खानु, यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है।
जापानिज स्वाद लिम न त।
जापानिज धनगढीमा सम्भव छ र?
अब सम्भव भइसक्यो, काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा।
ए हो र?
हो त, जापानिज फ्राइड चिकन, हलाल चिकन, लाइभ किचन, होम डेलिभरीको व्यवस्था सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ। फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ। ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ। जापानिज फ्राइड चिकन, टोयो कारागे, बैयाबेहडी, रुबस होटलको ठिक अगाडि, 98 18 68 69 65।
आजको खबर अब विस्तारमा। क्षेत्रीय पशु सेवा निर्देशनालय दिपाईले कैलाली र कञ्चनपुरका 11 तहका छाडा चौपाया व्यवस्थापनका लागि प्रजनन योग्य गाईलाई कृत्रिम गर्भाधान र जोत्न मिल्ने गोरुलाई किसानलाई बाँड्ने योजना अघि बढाएको छ। आज कैलाली र कञ्चनपुरका 11 वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतहरूसँग एक छलफलको आयोजना गरी क्षेत्रीय निर्देशनालयले यस्तो प्रस्ताव गरेको हो। पशुपक्षी मन्त्रालयका सचिव युवक धोज जीसीको सहभागितामा भएको छलफलमा पशुपक्षी मन्त्रालयले तुरुन्तै 25 लाखको बजेट दिने पनि प्रतिबद्धता व्यक्त गरेको छ। क्षेत्रीय निर्देशनालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डा चौकीसम्म र टिकापुर नगरपालिका गरी झण्डै 3,000 देखि 3,500 पशु छाडा रहेको अनुमान गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका गोदावरी, गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा र टिकापुर नगरपालिका तथा कञ्चनपुरका भीमदत्त नगर, शुक्लाफाँटा, महाकाली, कृष्णपुर र झलारी पिपलाडी नगरपालिका गरी 10 स्थानमा छाडा पशु चौपाया गौशाला बनाउने र त्यहाँबाट छानेर प्रजननयोग्य गाईलाई कृत्रिम गर्भाधान बनाएर पहाडका 4 जिल्ला बझाङ, बाजुरा, दार्चुला र असामका किसानलाई निशुल्क दिने प्रस्ताव गरेको छ। यस्तै जोत्न योग्य गोरुलाई जुडा बनाएर पहाडका किसानलाई निशुल्क दिने पनि प्रस्ताव गरिएको छ। 3 वर्षसम्म चल्ने कार्यक्रमका लागि पशु चौपाया राख्न र कृत्रिम गर्भाधान गराउनका लागि झण्डै 7.5 करोड बजेट प्रस्ताव गरिएको छ। त्यसमध्ये 3 करोड नेपाल सरकार र बाँकी रकम सम्बन्धित स्थानीय तहले बिहोर्नुपर्ने क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक कृष्णकान्त न्यौपानेले बताउनुभयो। यसमा बुढो गाई र गोरुलाई पूर्वी तराईका जिल्लामा लग्ने पशु हाट बजारमा पुगाउने र अबको 3 वर्षभित्र कैलाली कञ्चनपुरलाई छाडा पशु चौपाया मुक्त बनाउने उहाँले बताउनुभयो। सुनौ क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक कृष्णकान्त न्यौपानेसँग सहकर्मी शिवराज भट्टले गरेको कुराकानी।
कर्णालीको चिसा पानीदेखि लिएर हिमरत नगरपालिका कञ्चनपुरसम्म टिकापुर र धनगढीपुर नगरपालिकामा यसरी व्यवस्था छ। अहिले भइरहेका जुन छाडा पशु चौपाएको त्यसलाई कसरी व्यवस्थापन गर्ने र अर्को पक्ष चाहिँ आगामी दिनहरूमा जो किसानहरूले पालिरहेका हुन् र खान्य गाई हुन्छ तिनीहरू चाहिँ छाडा चौपाएको सडकमा जहाँ चाहिँ सार्वजनिकसँग नआउनको लागि के गर्छ दुईटा कार्यक्रमहरू यसलाई ढाका बनाएर यसलाई अब आगामी दिनमा कसरी जाने मार्गचित्र कोर्ने अभिप्रायले यो हामीले पुष्टि
त्यसमा के भने स्थानीय तहका प्रमुख उप प्रमुखहरूले कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा भयो।
अब अहिले स्थानीय तहको उहाँहरूमा यसमा विशेषज्ञ छैन, उहाँहरू खालि के गर्नुहुन्छ भने चुनावको बेलामा उहाँहरूले एउटा आफ्नो एउटा प्रतिबद्धता जाहेर गर्नुहुन्छ छाडा पशु व्यवस्थापन गर्छु भनेर, अब सामुदायिक वनमा सहकार्य गरेर खालि लहर सङ्कलन गरेर एउटा चाहिँ तार जाली लगाएर रातमा चाहिँ जङ्गलमा छोड्ने राति एउटा कन्फाइन एरियामा राख्ने अभिप्राय मात्रै गर्नुहुन्छ, अरू फर्दर केही काम गरेको जस्तो पाइने। तर हामीले गर्न खोजेको के हो भने यो छाडा पशुहरूलाई पहिला एक राउमा तिनीहरूलाई चाहिँ अब एउटा कुनै बुथमा राख्ने तिनीहरूलाई क्याटागोराइज गर्ने त्यो छाडा पशु कति उत्पादनमूलक छन् कति बाच्छा छन् कति माउ छन् भनेर छुट्टा छुट्टै एउटा ग्रुपिङ गर्ने, ग्रुपिङ गरिसकेपछि प्रजनन योग्य गाईहरूलाई सिक्किम गर्भाधानबाट प्रजनन गराउने अनि त्यसलाई गर्भिणी गराउने र अहिले हामीले बयान बाजुरा दार्चुला र अछाम चार जिल्लामा अहिले हाम्रो माग आइसकेको छ यस्ता गर्भिणी बाछीहरूलाई अब हामी एक गाई एक माई भनेको एउटा घरमा एउटा गाई विशेष गाई दिने अभिप्रायले हामीले त्यसरी कार्यक्रम प्रस्ताव गरेका छौँ।
पहाडतिरको जिल्ला पशु सेवा कार्यालयहरूमा यहाँले माग आह्वान गरेपछि त्यहाँ माग पनि आएको छ भन्नुभयो, जसरी यहाँले भने जस्तै 3,035 छाडा पशु चौपाया पुरैको माग आइसक्यो अथवा हाराहारी कति जति
यहाँले भनेको सायद कुरा हो सबै माग आउनु पनि आउँदैन र सबै पशु हामी माथि पनि लाँदैन, प्रजनन योग्य उत्पादन योग्य राम्रा पशु छनौट गरेर तिनीहरूलाई पुनर्प्रयोग गरेर पुनः उत्पादनमा ल्याउने योग्य भएकोलाई मात्रै हामी छनौट गरेर पहाडमा लान्छौँ र एक घरलाई यसरी दिन्छौँ। बाँकी झन्डै झन्डै 50% हो जो सामा बाच्चाबाजी चाहिँ तिनीहरू बढ्दै जान्छन् र अरू जो उमेर पुगिसकेका जो पाका गोरुहरू छन् तिनीहरूलाई के छ भनेदेखि अहिले हामीले हेर्दाखेरि हामीले हेर्दादेखि झापासम्म हेरेका छौँ धेरै चाहिँ जो पशु हाट बजारहरू छन् त्यहाँ चाहिँ यस्ता गोरुहरू अलि निम्न मूल्यमा बिक्री गर्ने प्रचलन छ, त्यसले गर्दा त्यस्ता हाट बजारहरूमा स्थानान्तरण पनि गर्ने प्रावधान गरेका छौँ। 3 वर्षको कार्ययोजना बनाएछौँ, 3 वर्षमा हाम्रा यो कैलाली कञ्चनपुर कहीँ पनि छाडा पशु सायद देख्न पाइँदैन होला।
त्यसका लागि त एकत्रित गर्नु पर्ला अथवा गौशाला बनाउनु पर्ला एक ठाउँमा थुपार्नु पर्ला, त्यस्तो चाहिँ कसले गर्छ?
हामीले 10 ठाउँमा प्रपोज गरेका छौँ, एउटै ठाउँमा राख्यो भने पशुहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ। 10 ठाउँमा हामी चाहिँ यो एकत्रित गर्ने जहाँ सेड बनाउने गोठ बनाउने पशु आहाराको व्यवस्था गर्ने दानाको व्यवस्था गर्ने पानीको व्यवस्था गर्ने गोठाला चाहिँ करिब 1 वटा सामुदायिक पशु व्यवस्थापन केन्द्रमा 3 जना गोठालाहरू भर्ना गर्ने र त्यसरी व्यवस्थापन गर्ने चाहिँ कृषि गर्भाधान कार्यक्रम चलाउने कैलाली र कञ्चनपुरको 10 ठाउँ यस्ता सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रहरू खोल्ने र त्यहाँ सङ्कलन गर्ने र त्यहाँको लागि त्यो सङ्कलनभन्दा पहिला वर्गीकरण गर्ने तिनीहरूलाई त्याग लगाउने अनि बल्ल त्यसरी चाहिँ हामीले त्यसरी स्टेप वाइज हामीले त्यो कार्यक्रम चाहिँ सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ।
हजुर, यो तपाईँले प्रस्ताव गर्नुभयो कार्ययोजना बनाउनु भयो, अब यो स्वीकृत हुन मात्रै बाँकी हो कि अथवा स्वीकृत भयो?
अब यो स्वीकृत हुन आवश्यकको कुरा भयो, करिब 25 लाख रुपियाँ चाहिँ अहिले तत्काललाई चाहिँ दिने कुरो भयो। अब यसको लागि हामी केही अर्थ मन्त्रालय जानुपर्ने अझ प्रक्रिया छ। यो पहिलो कुरो के हो भने समस्या छ भनेर देखाउने मान्छे यहाँ पुग्नु भएको अवस्था, एउटा म तपाईँलाई उदाहरण दिन्छु। कञ्चनपुरमा प्रधानमन्त्रीजी आउँदाखेरि के भयो भने जहाँ हेलिकप्टरमा आउनुहुन्छ फर्कलाखेरि एयरपोर्टमा आउँदाखेरि वहाँबाट कञ्चनपुरबाट आउँदाखेरि रातभरि प्रहरी लगाएर त्यो छाडा पशु चाहिँ गाउँ गाउँमा थियो सडकमा राखिएन, त्यो एक दिन कहीँ मानव स्रोतलाई प्रयोग गरेर त्यसरी छाडा पशु लगाएर त्यो दीर्घकालीन त्यो हुने सम्भावना थिएन, तर त्यो आवाज माथि नपुग्नु भयो, त्यस कारणले त्यो आवाज पनि माथि पुर्याउने अभिप्रायले यसरी हामीले आज पनि यो पुष्टि राखेका हौँ। अब यो जहाँसम्म मेरो विचारमा यो फलदायी भएको पाएको छु।
टिकापुर क्षेत्रका व्यापारीले अनुगमनको विरोधमा उत्रिएपछि आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले जिल्ला अनुगमन समितिको जिम्मा छोडेर आफू मध्यपश्चिमतिर लाग्नु भएको छ। आज बिहान पत्रकार सम्मेलन गरेर अनुगमन निरन्तर भइरहने बताउँदै उहाँले व्यवसायको नाममा राज्य र उपभोक्तालाई ठग्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताउनुभयो। प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बजार अनुगमन प्रतिनिधिमूलक पसलमा गरी व्यापारी उपभोक्तालाई सचेत गराउँदै ठगी र कालोबजारी न्यूनीकरणको प्रयास भइरहेको विकले बताउनुभयो। हिजो मात्रै बजार अनुगमन गरेको भन्दै राज्यमन्त्री विकका को गाड़ी तोड़फोड़ गरिएको थियो। चाड़पर्व का बेला बड़ी किनमेल होने भएकाले अहिले बड़ी निगरानी राखेर अनुगमन भइरहेको र अनुगमन निरंतर रूप में भइरहने उहाँले बताउनुभयो। अनुगमन उपभोक्ता का लागि मात्र नभई व्यवसायको हितमा रहेकाले अनुगमन गरी राज्यलाई सहयोग गर्न राज्यमन्त्री विकले आग्रह गर्नुभयो। उहाँले उद्योग वाणिज्य संघले नै अनुगमनको विरोध गर्नु कालोबजारलाई प्रशय दिनुपर्छ भन्ने सरह भएको बताउँदै आफूले अनुगमन नरोक्ने बताउनुभयो।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
खुशीको खबर। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो सहर धनगढी कैलालीमा स्थापना गरिएको धनगढी नेत्रालय आँखा अस्पतालबाट यही मिति 2074 साल भाद्र 10 गतेदेखि आँखा स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा सुरु गरिएको सहर्ष जानकारी गराउँदछौँ। वरिष्ठ नानी प्रत्यारोपण एवं मोतीबिन्दु विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त र वरिष्ठ पर्दा तथा मोतीबिन्दु विशेषज्ञ डाक्टर दीपक खड्का लगायत प्रख्यात दक्ष नेत्र विशेषज्ञहरू एवं नेत्र प्राविधिक तथा आधुनिक प्रविधिद्वारा आँखा उपचारको प्रबन्ध गरिएको छ। अन्तत आँखा स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि धनगढी नेत्रालय आँखा अस्पताल यहाँहरूको सेवामा समर्पित रहेको बेहोरा अनुरोध गर्दछौँ। साथै नयाँ आँखा अस्पताल सञ्चालनमा आएको उपलक्ष्य तथा बडा दशैंको शुभ अवसरमा बडा दशैं 2074 सम्मका लागि उपचारमा 10% छुटको व्यवस्था समेत रहेको बेहोरा सहर्ष जानकारी गराइन्छ। अस्पतालमा सुपथ मूल्यमा उपलब्ध सेवाहरू, बिना टाँका मोतीबिन्दुको शल्यक्रिया, मोतीबिन्दुको फेको प्रविधिद्वारा शल्यक्रिया, जलबिन्दुको शल्यक्रिया, मासु पलाएको शल्यक्रिया, याग लेजर सेवा तथा आँखाका अन्य रोगहरूको शल्यक्रिया, नजर जाँच, चस्मा एवं इलाज गरिन्छ। स्थान धनगढी नेत्रालय प्राली, धनगढी उपमहानगरपालिका 3, चटकपुर कैलाली आयल निगम सँगै 091-416-072 98584-20422।
ब्रेक पछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गर्यौँ कैलाली कञ्चनपुरका छाडा पशु चौपाय व्यवस्थापनका लागि कृत्रिम गर्भदान गरी पहाडमा बाँड्ने योजना बन्दै 3 वर्ष व्यवस्थापनका लागि 7.5 करोड बजे प्रस्ताव कालोबजारी गर्नेलाई कारवाही गरेर छोड्ने प्रतिबद्धता गर्दै आपूर्ति राज्यमन्त्री कर्ण बहादुर विकप मध्यपश्चिमतिर अनुगमन रोक्नु उपभोक्ताको हित विपरीत रहेको गुनासो।
अब बाँकी खबर। पूर्वमन्त्री रमेश लेखकले अबको राजनीति विकास र समृद्धिका लागि भएको भन्दै राजनीतिक दलहरूले विकासमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। दशैं र तिहारको अवसर पारेर महेन्द्रनगरमा पत्रकारहरूसँग चियापान कार्यक्रमको आयोजना गरेर पूर्वमन्त्री रमेश लेखकले यस्तो बताउनु भएको हो। उहाँले प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न भइसकेपछि संविधान कार्यान्वयन हुने र मुलुकले गति लिने बताउनुभयो। आफू सङ्घीय संसदकै लागि निर्वाचनको प्रतिस्पर्धामा रहेको भन्दै उहाँले पार्टीमा आफ्नो दाबी समेत त्यहीँ रहने बताउनुभयो। काङ्ग्रेसको तर्फबाट प्रदेशको मुख्यमन्त्रीका लागि पत्रकारहरूले राखेको जिज्ञासामा पूर्वमन्त्री लेखकले आफूले सङ्घीय सांसदका लागि चुनाव लड्ने भन्दै आल्ट्राले जवाफ दिनुभयो।
दशैं सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूका देवी देवताका मन्दिरमा पूजाआजा सुरु भएको छ। देशका अन्य भागमा दशैंमा खानपिन गरी रमाइलो गर्ने चलन रहे पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पूजापाठ गर्ने, जागरण बस्ने लगायतका चलन छन्। सुदूरपश्चिममा दशैंका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइएको छ। डेलधुराका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घट स्थापनादेखि पूजाआजा सुरु भएको छ। धेरैजसो नागरिकले नवरात्रिको 9 दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रहिआएको छ। उग्रताला घटालथान शिव मन्दिर लगायतका मन्दिरमा जागरण बस्नेको भिड लागेको छ। बैतडीको त्रिपुरा सुन्दरी निग्ला सैनी मन्दिरमा पनि
जात्राको तयारी सुरु भएको छ।
पहाडतिर चहल पहल बढेका बेला तराईका बजारमा भने विजयादशमी घर आँगनमै आउँदा पनि रौनक बढ्न सकेको छैन। विगतका वर्षहरूमा घट स्थापनापछि बाक्लिने बजार क्षेत्र यसपालि भने प्राय खाली रहेको छ। विगतका वर्षहरूको चाडपर्वको भन्दा बजारमा चहल पहल कम देखिएको हो। व्यवसायीले पनि विगतका वर्षहरूभन्दा व्यापार कम भइरहेको प्रतिक्रिया दिएका छन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
हिन्दूहरूका महान चाडपर्व दसैँ तिहार र छठ आउने क्रम सुरु हुँदा पनि त्यसको रौनकता यसपालि कम देखिएको छ। विगतका वर्षहरूमा घट स्थापनापछि किनमेल गर्नेको निकै घुइँचो हुने धनगढी बजारमा यसपालि त्यति चहल पहल बढ्न नसकेको हो। बजारमा किनमेल गरिरहेका ग्राहकहरूले पनि महँगीले ढाड भाँचिएको बताएका छन्।
अहिलेको बढ्दो महँगी अनुसार हामी 3-4 सालदेखि उहाँसँग पनि सामान दसैँको बेला किनिरहेका हो।
महँगो भाउमा दिइरहेको हुन्छ, 200 पाउने होला 600 हुन्छ। सबै चिज के हुनु पर्ने छ, दसैँ अब महँगो चाडबाड है।
महँगाईको
गत सालको भन्दा यसपालि अलिक कम छ, गत वर्षको भन्दा त कमै छ। ग्राहकलाई कम आउनुभयो कम बिक्री हुने हो, बढी आउनुभयो बढी बिक्री हुने हो।
चाडपर्वमा बढी व्यापार हुने आशामा आवश्यक सामग्रीहरू भरिभराउ गरेका व्यापारीका पसलमा यसपालि कम मात्रामा मात्रै ग्राहकहरू पुगिरहेका छन्। अन्य समयको तुलनामा केही व्यापार बढेको भए पनि विगतका वर्षका चाडपर्वमा हुनुपर्ने व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन्। पार्क मोडमा रहेको रेसुङ्गा सु सेन्टरका सञ्चालक कृष्ण बन्जाडे।
बिक्री अब तुलनात्मक रूपमा आएपछि भन्दा बढे पनि गत वर्षको हिसाबले यो वर्ष जुन दसैँमा हुनुपर्ने व्यापार व्यवसायहरू चहल पहलहरू बजारमा त्यति उत्साहप्रद रूपमा छैन। यो समग्र खै देशकै परिस्थिति हुनसक्छ, मौसम पनि त्यस्तै छ, आर्थिक गतिविधि।
दसैँमा नयाँ लुगा लगाउने, मिठो मसिनो खाने, गरगहना किन्ने प्रचलन भएका कारण बजारमा आर्थिक कारोबार निकै उकालो लाग्दै आएको थियो। तर अघिल्ला वर्षको भन्दा दसैँ तिहार अघि नै आउने तीज लगायतका चाडपर्वमा पनि उल्लासमय बन्न नसकेको अवस्थामा अब आउने चाडपर्वमा पनि त्यस्तै माहौल देखिएको हो। पूर्णागिरी सुनचादी पसलका सञ्चालक महादेव सो।
पहिलेको भन्दा अहिले जाने घट्या छ कि मान्छेसँग आर्थिक पनि अलिक कमजोर भइरहेको छ, त्यसको भाउ नि बढ्दै गयो, त्यसले गर्दाखेरि मात्र अहिले आर्थिक अलिक कमजोर भइरहेको छ। अब अहिले अब एउटा त मूल्य बढेर पनि भयो, दोस्रो कुरा चाहिँ के भयो भने आर्थिक पनि मान्छेहरूसँग छैन, अब मान्छेहरू आफ्नो भनौँ न घर गृहस्थी अब दसैँ तिहारमा चाहिँ अलिक कमै हुन्छ।
तर विजयादशमी भन्दा केही दिन अगाडि कारोबार बढ्ने आशा व्यापारीहरूले गरेका छन्। दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
प्रदेश नम्बर 7 पहिलो पटक स्नातक तहमा स्वास्थ्य सुरक्षा व्यवस्थापन विषयमा पढाइ सुरु हुने भएको छ। स्नातक तहमा बिबिएको पढाइ सुरु गरेको महेन्द्रनगर स्थित एमिटी कलेजले 7 प्रदेशमै पहिलो पटक स्वास्थ्य सुरक्षा व्यवस्थापन विषयमा पढाइ सुरु गर्न लागेको हो। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एमिटी कलेजले 2066 सालदेखि महेन्द्रनगरमै पहिलो पटक बिबिएको पढाइ सुरु गरेको थियो। आइतबार कलेजले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको छ। एमिटी कलेजका प्रिन्सिपल रविन्द्र प्रसाद अवस्थीले समयको माग अनुसार कलेजले स्वास्थ्य सुरक्षा व्यवस्थापन विषयमा समेत पढाइ सुरु गर्न लागेको बताउनुभयो। स्वास्थ्य सुरक्षा व्यवस्थापन विषय अन्तर्गत विद्यार्थीहरूले अस्पतालको योजना, अस्पताल व्यवस्थापन तथा अस्पताल प्रशासनका विषयमा दक्षता हासिल गर्नेछन्। आजको खबरमा फेरि पनि केही छिन ब्रेकको पालो।
मोबाइलको दुनियाँमा निहारिका मोबाइल सपले ल्यायो नयाँ धमाका धमाका धमाका।
ए हो र, त्यस्तो के ल्याएछ निहारिकाले?
तपाईँसँग भएको पुरानो मोबाइल ल्याउनुहोस्। सर्वाधिक बिक्री हुने नोकिया, स्यामसुङ, ओप्पो, भिभो, लाभा, जियोनी, वाई, कार्बन, इन्टेक्स, माइक्रोमैक्स का साथै अन्य कम्पनी का नया मोबाइल छानी छानी लैजानुहोस्।
ए हो र, अरु के व्यवस्था भएको छ नि निहारिकामा?
नया मोबाइल किन चाहने का लागि किस्तामा पनि मोबाइल को व्यवस्था गरिनुको साथै मोबाइल का सम्पूर्ण सामान सुपथ मूल्य में पाइन्छ। तपाईको विश्वासिलो भरपर्दो मोबाइल सप निहारिका मोबाइल सप, कृषि सामग्री संस्थान मार्केट को सटर नंबर 1 मेन रोड धनगढी, मोबाइल नंबर 9858423065।
ब्रेक पछि समाचारमा स्वागत छ। आज आइतबार, अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म दीपक जोशी। केही वर्ष अघि घुम्न र रमाइलो गर्नका लागि खानी डाँडा र गोदावरी बाहेक नजिकमा गन्तव्य नरहेको धनगढीमा बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य निर्माण हुने क्रम बढेको छ। सुवश्री प्यालेसमा स्विमिङ पुल र हसनपुरमा एयरक्राफ्ट म्युजियम स्थापना भएसँगै धनगढीमा पछिल्लो समय निर्माण भएको फिस रिसोर्टले पर्यटकीय गतिविधि अझ बढाएको छ। आजको सुन्दरपश्चिम धनगढीमा निर्माण भएको फिस रिसोर्ट बारे केन्द्रित पारेका छौँ। धनगढीका युवा उद्यमी दिनेशराज भण्डारी र श्याम जोशीको झण्डै 50 लाखको लगानीमा निर्माण भएको फिस रिसोर्टको औपचारिक उद्घाटन नहुँदै त्यहाँ आन्तरिक पर्यटकहरूको आवागमन बढिसकेको छ। आफ्नै पोखरीमा उत्पादन भएको ताजा माछाका परिकार सहित तालमा बोटिङको प्रबन्ध मिलाइएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर 3 बडहरामा निर्माण गरिएको फिस रिसोर्ट आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनेको छ। फिस रिसोर्टमा अवलोकन गर्न पुगेकाहरू त्यहाँको बोटिङ मजा र रमाइलो वातावरण देखेर मख हुने गरेका छन्। धरानबाट 7 वर्ष अघि रोजगारीको सिलसिलामा धनगढी आउनुभएकी सालु राई र धनगढी क्याम्पस रोडकी खुसी रोकाया।
खुसी लागिरहेछ होइन, अब धनगढी पनि डेभलप हुँदैछ बिस्तारी है। सुरुमा धरानबाट आउँदा चाहिँ लाइक हुन्छ नि कस्तो ठाउँमा पुगे जस्तो फिल हुन्थ्यो, अब अहिले चाहिँ बसेको 6 to 7 years भइसक्यो, बिस्तारी बिस्तारी सबै ठाउँहरू डेभलप भइरहेको छ है। लाइक धनगढीभित्र त्यस्तो घुम्ने ठाउँहरू पनि केही छैन है। फ्रेन्ड्सहरू आयो भने पनि कहाँ जाने हुन्थ्यो, लाइक अब आज यहाँ आयो है, फ्रेन्डसँगै आयो, रमाइलो लाग्यो, राम्रो छ,
घुम्न लायकको छ, राम्रो डेभलप हुँदैछ है। पहिलाको उसमा चाहिँ अहिले चाहिँ राम्रै छ भनौँ।
फिस रिसोर्टमा निर्माण गरिएको तालमा बोटिङ गर्ने व्यवस्था मिलाइँदा उद्घाटन अगावै आन्तरिक पर्यटकहरूको आकर्षण निकै बढेपछि लगानीकर्ताहरू पनि उत्साहित छन्। इटाभट्टी खोलिएको खाल्डाखुल्डीयुक्त जमिनमा कृत्रिम पोखरी बनाएर बोटिङको व्यवस्था सहित धनगढीका लागि आकर्षक पर्यटकीय गन्तव्य तयार पारिएको छ। फिस रिसोर्टका सञ्चालक दिनेश राज भण्डारी:
खाली रहेको इटाभट्टाको जमिनलाई हामीले सदुपयोग गरेर यसमा धेरै ठुलो मात्रामा माछा भारतबाट आयात भइरहेछ, त्यसलाई प्रतिस्थापन गर्ने उद्देश्यले 6 बिघामा यहाँ माछा पालन गरेका छौँ र त्यसको साथसाथै धनगढी चौराबाट जम्मा 1.5-2 किलोमिटर नजिक दुरीमा भावनाले अब यसलाई चाहिँ एउटा पर्यटकीय महत्त्वको हिसाबले पनि यसलाई डेभलप गरौँ भनेर चण्डीगढबाट भारतको चण्डीगढबाट बोडुङ्गाहरू पानीमा चढ्ने डुङ्गा ल्याएको छौँ। यहाँ फिसिङ गर्ने व्यवस्थाहरू छ र हामीले रेस्टुरेन्ट पनि बनाएका छौँ। राज्य एग्रिकल्चर प्लस टुरिज्म र साँझ कल्चर प्रोग्रामहरू, सुदूरपश्चिमका विभिन्न खानाका परिकारहरू, यावत एउटा चाहिँ धनगढीमा एउटा पर्यटकीय एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा यसलाई विकास गर्न हामीले खोजेर 1 वर्षदेखि हामी यसको चाहिँ निर्माणमा लागिरहेछौँ।
आफ्नै सहरमा महिला बालबालिका सहित परिवारका सदस्यहरू मिलेर अथवा साथीभाइसँगै रमाइलो गर्ने गरी फिस रिसोर्टमा गएर बोटिङको आनन्द लिन पाइने भएपछि यहाँका बासिन्दाहरू पनि खुसी छन्। धनगढीमा परिवारसहित घुम्न निस्किने ठाउँको अभाव भइरहेका बेला निर्माण भएको फिस रिसोर्टले केही हदसम्म त्यसको आवश्यकता परिपूर्ति गर्ने सञ्चालक दिनेश राज भण्डारीको दावी छ।
हामी साँझ पख सबैजनाले रमाइलो गर्छौँ, एक्लै एक्लै सेकुवा पसलमा त्यस्तो रमाइलो मात्रै गरेर आउँछौँ, हामीले फ्यामिलीलाई टाइम दिँदैनौँ, अलिकति पारिवारिक कल्चर हामी कहाँ छैन र अहिलेसम्म सायद ठाउँ नभएर पनि त्यो भएको थियो होला। र हामी तमाम चाहिँ धनगढीवासीहरूलाई आफ्नो छोराछोरी बच्चा सबै लिएर आउनुहोस्, यहाँ कल्चरल पहिरनहरूको पनि हामीले व्यवस्था गरेर आउँछौँ, ड्रेस लगाउनुहोस्, फोटो खिच्नुहोस्, बोटिङ गर्नुहोस्, आफ्नो परिवारसँग एउटा चाहिँ थोरै पैसामा हामी नैनिताल पोखरा गए जतिकै आनन्द हामी लिन सक्छौँ।
बोटिङ अर्थात् डुङ्गा सैरका लागि फिस रिसोर्टमा 4 वटा पैडलवाला डुङ्गा राखिएका छन्। सानो डुङ्गामा 1 बच्चा र ठुला 2 जना चढ्ने गरी 1 घण्टाको 200 र ठुलो बोटमा 5 जना चढ्ने गरी 1 घण्टाको 400 रुपियाँ शुल्क तोकिएको छ। बोटिङका अलावा फिस रिसोर्टमा हरेक साँझ स्थानीय सांस्कृतिक नृत्य र यहाँका मौलिक परिकारहरू आँखै अगाडि पकाएर खुवाइने व्यवस्था पनि गर्न लागि छ भने फ्रेस वाटर स्विमिङ पुल पनि निर्माणको क्रममा छ।
त्यही तलाउमा पालिएको अर्ग्यानिक माछाहरूको परिकार उहाँहरूले खान पाउनुहुन्छ। निकट भविष्यमै थारू रोटेली खानाका परिकारहरू पनि यहाँ पस्किने विचार गरेका छौँ र त्यसको साथसाथै एउटा फ्रेस वाटर स्विमिङ पुल, गर्मी मौसम छ र हामीलाई पानी पोखरीमा चाहिरहेको छ, त्यसलाई बोरिङबाट पोखरीमा चाहिँ पानी पठाउनुभन्दा पहिला एउटा स्विमिङ पुलमा त्यसलाई राखेर 24 आवर पानी बगि एकतिरबाट पानी आउने अर्कोतिरबाट बग्ने असाध्यै हाइजेनिक क्लोरिनहरू नहालिकन असाध्यै सफा हिसाबले चाहिँ त्यो एउटा चाहिँ स्विमिङ पुल पनि हामीले व्यवस्था गर्न सोचिरहेको छौँ।
6 बिघा जमिन भाडामा लिएर माछा उत्पादन गर्न सुविधा सम्पन्न फिस रिसोर्ट निर्माण गरिएको हो, जसमा बोटिङको आनन्द सहित बालबालिकाको रमाइलोका लागि आफैले माछा मारेर किन्न सकिने व्यवस्था पनि मिलाइएको छ। फिस रिसोर्टमा माछा मात्रै नभएर अन्य विभिन्न पशुपन्छी सहित मौरी पालन समेत गरिने योजना सञ्चालकहरूको छ। कृषि पर्यटनका लागि नमुना क्षेत्र निर्माण गरेर यहाँका अन्य युवाहरूलाई पनि हाम्रै ठाउँमा प्रशस्त सम्भावना रहेको देखाउने लक्ष्य लिएको बताउँदै फेरि सञ्चालक भण्डारी:
बेरोजगार युवाले यहाँ आइसकेपछि एउटा इन्सपिरेसन के लियोस् भने म त त्यतिकै छटपटाइरहेको छु, विदेश जानुभन्दा त यही पनि धेरै गर्न सकिन्छ भन्ने खालको उसले एउटा शिक्षा पनि यहाँबाट लियोस् भन्ने हाम्रो चाहना हो।
पोखरा, नैनिताल लगायतका सहरमा पुगेपछि मात्रै बोटिङको अनुभव लिन पाउने यस क्षेत्रका बासिन्दाहरूका लागि धनगढी चौराहाबाट झन्डै 1.5 किलोमिटरको दूरीमा रहेको फिस रिसोर्टमा बोटिङको व्यवस्था मिलाइएको छ। हवस् त, सुन्दर पश्चिम आजलाई सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ। दीपक जोशीलाई बिदा दिनुहोस्, नमस्कार।
अब बाँकी खबरहरू। हरेक वर्ष सञ्चालन हुने रामलीलाको समय परिवर्तन गर्न लियो क्लब अफ महाकालीले स्थानीय प्रशासनसँग माग गरेको छ। आज प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझाएर रामलीलाको समय परिवर्तन गर्न माग गरिएको हो। राति 12 बजेसम्म रामलीला सञ्चालनको समय उपयुक्त नरहेकाले बेलुका 9 बजेभित्र रामलीला समापन गर्नुपर्ने स्थानीय प्रशासनलाई आग्रह गरिएको छ। समयमै रामलीला समापन नहुँदा नागरिक भक्तजनलाई सुरक्षा महसुस हुनुका साथै अपराधिक क्रियाकलाप, सामाजिक विकृतिमा समेत कमी आउने उनीहरूले बताएका छन्।
बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका भारतीय बाबा राम रहीम की तथा कथित छोरी हनीप्रीत अथवा प्रियंका तनिजाको समाचार संकलनका लागि भारतको चर्चित टेलिभिजन न्यूज च्यानल आजतकको टोली सुदूरपश्चिम पुगेको छ। आजतकका संवाददाता अभिषेक वर्मा सहितको टोली आज धनगढी पुगेको हो। केही दिन अघि नेपाल भारत सीमा क्षेत्र गौरीफन्टाको बाटो हुँदै हनीप्रीत नेपाल पसेको खबरपछि आजतकको टोली नेपालका विभिन्न क्षेत्रमा समाचार संकलनका लागि आएको छ। भारतीय सरकारले हनीप्रीतलाई देशद्रोहीको सूचीमा राख्दै खोजी गरिरहेको छ।
धनगढीमा एफएमडिसीको संयोजकत्वमा 13 सदस्यीय नागरिक सञ्जाल गठन गरिएको छ। सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा आम नागरिकको पहुँच र सहजताका लागि कैलाली जिल्लाका विभिन्न सङ्घ संस्था लगायत पत्रकार कानुन व्यवसायी सहित सरकारवालाको सहभागितामा सञ्जाल गठन गरिएको हो। सङ्घ संस्थाले काम गर्ने क्रममा आम नागरिकले शिक्षा स्वास्थ्य कृषि र वनका क्षेत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्न सहज होस् भनेर सञ्जाल गठन गरिएको हो। एफएमडिसीका संस्थापक अध्यक्ष उमेद बागचनले नागरिक समाज र सङ्घ संस्थाबीच सहकार्य गरेर काम गर्न सजिलो हुने किसिमले सञ्जाल गठन गरिएको बताउनुभयो।
र धनगढीको सुदूरपश्चिम एघार अल इन्डिया फुटबल प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। भारतको उत्तराखण्ड प्रदेशको चम्पावतमा जारी फुटबल प्रतियोगितामा नेपालबाट सहभागिता जनाएको सुदूरपश्चिम एघार फाइनलमा दिल्ली गढवाल फुटबल क्लबसँग 2-0 पराजित भएको हो। उपविजेता बनेसँगै टोलीले नगद 50,000 पनि हात पारेको छ।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक।
कैलाली कञ्चनपुरका छाडा पशु चौपाया व्यवस्थापनका लागि कृत्रिम गर्भाधान गरी पहाडमा बाँड्ने योजना बन्दै 3 वर्ष व्यवस्थापनका लागि 7.5 करोड बजेट प्रस्ताव।
कालो बजारी गर्नेलाई कारवाही गरेरै छोड्ने प्रतिबद्धता गर्दै आपूर्ति राज्य मन्त्री कर्णबहादुर विगम मध्यपश्चिमतिर अनुगमन रोक्नु उपभोक्ताको हित विपरीत रहेको गुनासो।
दशैं सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चहल पहल बढ्यो। तराईका बजारमा भने खासै चहल पहल भएन।
र अबको राजनीति विकास र समृद्धिका लागि गरिनुपर्ने पूर्व मन्त्री रमेश लेखकको भनाई आफू प्रतिनिधि सभाका लागि लड्ने घोषणा।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
अवस्था साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।